कि जिसकी तरफ अभी गुजारिश करूंगा कि बात का आगाज कहां से होगा, इमाम हुसैन अलैहिस्सलाम जो मेहमान करबला है वही हुसैन, अगर इसको लफ्ज और दिया जाए मेहमान करबला के साथ, यही हुसैन मुसव्विर करबला है। मुसव्विर करबला कैसे? अगर करबला को आप एक तस्वीर तसव्वुर करें, करबला तो हकीकी तस्वीर है, क्योंकि तस्वीर हकीकी भी होती है गैर हकीकी भी होती है, गैर हकीकी जहनी भी होती है लफ्जी भी होती है, लेकिन इतना जहनी है ना लफ्जी है। करबला वो तस्वीर है जो हकीकी तस्वीर है, और ये वो हकीकी तस्वीर है कि जिसका इख्तिताम या अय्यतुहन नफ्सुल मुतमईना पर है, ये वो तस्वीर है। और ये तस्वीर इमाम हुसैन अलैहिस्सलाम ने तहरीर फरमाई है। और इसी बात को एक लफ्ज को आगे बढ़ाऊं अपने जवान और नौजवान दोस्तों को कि जो तस्वीर इमाम हुसैन अलैहिस्सलाम ने तहरीर फरमाई है, और लोग जो तस्वीरें तहरीर फरमाते हैं उसमें बहुत फर्क है। पहले भी बुजुर्गों की खिदमत में पेश कर चुका, लेकिन क्या फर्क है? जो आम तौर पे तस्वीरें बनती हैं, पर बहुत सारे फुरूक में नहीं जाना चाहता, मुझे मंदिर तक जाना है, लेकिन एक फर्क यह है कि कम से कम उस तस्वीर को पानी की शदीद जरूरत होती है, आग से दूर रखना होता है। जरा सा इस नुकते पर तवज्जो करें, आमतौर पर जो मुसव्विर तस्वीर बनाता है पानी के बगैर मुमकिन नहीं है कि तस्वीर बना सके, आग अगर आ जाए तो तस्वीर को जला देती है। हुसैन वो मुसव्विर है कि पानी ना हो, आप ऐसा नहीं है कि हुसैन को इस तस्वीर बनाने से रोक सकेगी, या अगर इस तस्वीर पर आग आ जाए तो कुछ आग इस पर असर कर सकेगी, खाक आ जाए कुछ असर कर सकेगी, ना खाक कुछ असर कर सकती है ना आग कुछ असर कर सकती है। क्यों? हुसैन नुमाइंदा है मुसव्विर हकीकी का, हुसैन नुमाइंदा है मुसव्विर हकीकी का, वो भी ऐसी करता है। आमतौर पर यह मिसाल दी जाती है बच्चों को फकत तौहीद का एक मुख्तसर दर्स पहुंचाने के लिए, इस बात को जल्दी से कह दूं, जैसे आपने कहा कि जरूरी है कि पानी हो तो तस्वीर बने और आग ना हो वरना तस्वीर खराब होती है, और भी बहुत सारी चीजें, यही पानी जब ज्यादा हो जाए तो क्या तस्वीर बचेगी? बल्कि मुसव्विर पानी से भी तस्वीर को बचाता है, आग से भी तस्वीर को बचाता है, हवा से भी तस्वीर को बचाता है, खाक से भी तस्वीर को बचाता है। इसलिए कि अगर पानी ज्यादा हो तो तस्वीर बह जाए, अगर आग ज्यादा हो जाए तो तस्वीर जल जाए, मिट्टी ज्यादा हो जाए तो तस्वीर छुप जाए, और जैसी हवा ज्यादा हो जाए तो हवा तस्वीर को उड़ा ले जाए। क्यों? ये सारे अनासिर के तहत में है ये तस्वीर, ये अनासिर से न बचे तो तस्वीर जाया होने का इम्कान है। देखो खुदा आम मुसव्विर को ये समझाता है, तू अपनी तस्वीर को पानी से बचाता है कि जाया ना हो जाए, खाक से बचाता है कि जाया ना हो जाए, आग से बचाता है कि जाया ना हो जाए, मट्टी से बचाता है कि जाया ना हो जाए। मैं तुझे एक दर्स देता हूँ, तू इन चीजों से तस्वीर को जाया होने से बचाता है, मैं इन्हीं सारी चीजों से इतनी खूबसूरत तस्वीर बनाता हूँ कि ना चांद उसके आगे, ना सूरज उसके आगे, ना जमीन उसके आगे, ना पानी उसके आगे कोई चीज उससे ना ठहर सके। वो चाहे तो पानी पे चले, वो चाहे तो सूरज को रोके, वो चाहे तो जमीन का शिकार ना करे, कैसे बनती है। वकील बोलते हैं तू न तू रसीरी वहाद البلد الامين لقد خلقنا الانسان في احسن تقويم, हमने इस इंसान को बेहतरीन तस्वीर के साथ खल्क किया है, सबसे खूबसूरत तस्वीर इंसान है। तो अब परवरदिगार ने ये तस्वीर बना दी, ये वो तस्वीर है जो जाहिरी तस्वीर है, लेकिन बातनी तस्वीर कौन बनाता है? कल भी मैंने गुजारिश की, परसों भी गुजारिश की, दाहिरी तस्वीर कौन बनाता है, उसमें इख्तियार भी नहीं इंसान का। यूसुफ करो वो माँ के शिकम में जैसी चाहे तस्वीर बनाए। ये कौन सी तस्वीर है? ये वो तस्वीर है जो तकवीनन जिसमें इंसान को इख्तियार नहीं है, मालूम नहीं है इस बनने वाले को कि जब दुनिया में आएगा तो काला आएगा, गोरा आएगा, अंधा आएगा, बीना आएगा, बहरा आएगा, कान के साथ आएगा, गूंगा आएगा, जबान के साथ आएगा, हाथ के साथ आएगा, बगैर सलवा पढ़े मोहम्मद वाले मोहम्मद। पास देखो खुद अगर आप من جانب اللہ ہے. اور ویسی مولا کائنات کی فضیلت ہے. اصل میں مسئلہ یہی ہے کہ ساری غیر اختیاری فضیلتیں جو کسی کو حاصل نہیں ہوئی, جب کسی کو حاصل نہیں, بڑے 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 سردار, بڑے بڑے وہ حتی کعبے کے اندر بت پوچھتے ہیں, کعبے کے اندر رکھے ہوئے بت, اندر تک کا تعلق ہے, یعنی اندر تک رسوخ ہے. لیکن اس رسوخ میں اور ولادت ہو جانے میں زمین آسمان کا فرق ہے, کیونکہ پروردگار کی تکوین میں یہ شامل ہے کہ کسی کی بھی دخالت نہیں ہے. ابو طالب کے بچے نے یہاں پیدا ہونا ہے, اور کسی نے کیا خوب آگے کہا, کہتے ہیں ایک سنی برادر سنی, عالم سنی, جناب قبلہ پروفیسر سراج محمد والد محمد مدعو عالم, سو کالڈ عالم, آگے اس نے خطاب کیا. پوری تقریر میں اس نے اس بات کو ثابت کیا کہ مولا کائنات کعبے میں نہیں پیدا ہوئے. اب ظاہر ہے مزہ سارا خراب ہو جائے گا شیعہ سنی علماء اگر کٹنے ہوں, کوئی متنازع گفتگو ہو جائے, جیسے چینلز پہ ہوتی ہے. چینلز پہ یہ چینلز پہ اگر یہ پیغام دینا جائے تو اچھا ہے. چینلز پہ آپ کا مبنا کیا ہے چینلز پہ پروگرام کرنے کا؟ جتنے بھی چینلز ہیں, رمضان میں دیکھیے کیا بھائیات پن شروع ہوتا ہے, محرم میں دیکھیے کیا کیا ہوتا ہے اس کے اندر, جتنے بھی چینلز ہیں, صرف ایک سوال کروں گا, ان چینلز کو جو چینلز کو مینیج کرتے ہیں, آپ تو ظاہر یہ کہتے ہیں کہ ہم اتحاد بین المسلمین کے قائل ہیں, ایک ہم اسی لیے شیعہ عالم کو بلاتے ہیں, اسی لیے ہم ایک سنی عالم کو بلاتے ہیں. تو اگر آپ اتحاد بین المسلمین کے لیے دو علماء کو بٹھاتے ہیں تو پھر متنازع مسئلے کیوں چھیڑتے ہیں؟ اگر آپ کا مبنا یہ ہے کہ ہم مسلمانوں کو جوڑنے کے لیے یہاں بیٹھے ہیں تو آپ متنازع مسئلہ چھیڑتے کیوں ہیں؟ اور پھر چھیڑ کر شیعہ عالم کو اجازت بھی نہیں دیتے کہ وہ حق بیان کرے, اور اگر حق بیان کرے تو اس کو قدرتے ہیں پھر بات کو, یا تو حق دیں کہ حق بیان کریں, لیکن ہم بھی اس کے قائل نہیں ہے کہ متنازع باتوں کو وہاں کیا جائے. اس کا مطلب یہ ہے کہ آپ متنازع باتیں چھیڑ کر یہ ثابت کرتے ہیں کہ پرچم آپ کا اور اعلان آپ کا اتحاد بین المسلمین کا ہے, لیکن در حقیقت آپ فیوز کے قائل ہیں فقط, آپ کا اور کوئی ہم و غم نہیں ہے کہ زیادہ زیادہ ویو بڑھے, چاہے شیعہ سنی ہر محلے میں ہو جائے آپ کی بلا سے. سلام علی محمد والا. کرنے کے لیے علامہ طالب جب سعادت فرماتے ہیں وہ آج سے پوری تقریر کرتی ہے, اسی کے فوراً بعد میری تقریر ہے, وہ فرماتے ہیں فوراً میری بات تقریر. لیکن آپ کو پتا ہے ایسے موقع پہ صاحب الحسن کیسی مدد کرتے ہیں, نارے جن کا دین ہے وہی مدد فرماتے ہیں. ہم دیر کرتے ہیں الگ بات ہے, اگر فوری بلا رہے تو فوری مدد کرتے ہیں. وہ کہتے ہیں میں نے توسل کیا, کہا میں اٹھنا چاہتا تھا برابر میں انتہائی محبت کرنے والا, انتہائی شفیق, انتہائی اہل بیت کا عاشق قالب الدین کھڑا ہوا سنی. اب یہاں بھی یہاں کہہ دینا, آپ کو پتا نا سیستانی کیا فرماتے سنیوں کے لیے, سنی ہمارے بھائی نہیں ہیں بلکہ ہماری جانے نفس سے ہمارے, اور ایسی حقیقت یہی ہے کہ وہ کھڑا ہوا عالم اہل سنت کا کلمہ صادق کو بٹھایا, کہ آپ بیٹھے ہیں کہ آپ کا جواب دینے کا موقع تھوڑی ہے. کلمہ صادق نے کہا آپ دیں گے جواب, اگر ظاہر ہے ہمارے یہاں کا آدمی ہم اسے بھی جواب دیں گے, آپ دیں گے تو جھگڑا ہوگا. یہی ہو جائے جب شیعوں پہ بات آ جائے تو سنی جواب دے, سنیوں پہ بات آئے تو شیعہ جواب دے. تو ہمارا اپنا لقمہ ہو جائے گا. کہا کہ آپ رکیے جائیے نہیں, मेरा तवज्जो रहे, कहा कि आप जाइए नहीं। वो जो आलिम जो ये कह के गए कि मौला कायनात काबे में पैदा नहीं हुए, कहें सिर्फ एक जुमले में आपके पूरी तकरीर का जवाब देना चाहता हूँ। सुन्नी आलिम दीन है, मौला कायनात का मुहिब है, शियों की तरफ से जवाब देने जा रहा है। कहा रुको, मैं तुम्हारी सवाल पूरी तकरीर का एक जुमले में जवाब देना चाहता हूँ। वो रुका कि पता नहीं क्या कहना चाहता है, तकरीर करेगा, फलसफा बयान करेगा, हदीस बयान करेगा, तारीफ बयान करेगा, मैं मुनाज़रा करूंगा, ये समझ कर रहमत था। कहने के बाद सुनो, ये तो बताओ कि अली पैदा हुए कि नहीं, ये बताओ अली पैदा हुए कि नहीं। वो पलट के कहता है हाँ पैदा हुए। तो कह देगा कहाँ पैदा हुए, कोई तो मकाम बताओ। अब वो चुप, क्योंकि झगड़ा कर देना और बात है कि काबे में पैदा नहीं हुए, मकाम तो बताओ कहाँ पैदा हुए। अब वो चुप, ये नहीं बता रहा कि कहाँ पैदा हुए। कहले बात सुनो, तुम ये समझ रहे हो कि कोई और मकान बताओगे तो हम मान जाएंगे अली वहां पैदा हुए। तुम ये ना समझो, अगर तुमने कहा अली फला जगह पैदा हुए, मैं सुन्नी होकर काबा बदल के वहां बना दूंगा। अब इसका मतलब है ये सूरत जो इख्तियारी नहीं है, ये तो एक हिस्सा है ना जो इख्तियारी नहीं है, तो दूसरा हिस्सा कौन था जो इख्तियारी है, वो कौन सी सूरत है? एक सूरत है गैर इख्तियारी। तो मैंने गुजारिश किया नए आने वाले और देर से आने वाले दोस्तों के लिए जल्दी से, कि एक सूरत है इख्तियारी है, एक गैर इख्तियारी है। गैर इख्तियारी कौन सी है? जो आपकी जाहिरी सूरत है, ये आप इसमें इख्तियार नहीं रखते। लेकिन दूसरी सूरत कौन सी जो इख्तियारी है? वो इख्तियारी है जो बातिन है आपको। ये हर इंसान खुद महसूस करता है, ये इंसान खुद बनाता है। इसकी तस्वीर के भी अपने अपने नक्श हैं, इसके भी अपने अपने रंग हैं, इसका भी इसको भी बीमारी आती है, इसमें भी ताकत आती है, इसको भी भूख लगती है, इसको भी प्यास लगती है। कहने वाले ने क्या किया, कौन सी चीज है रूह की जगह? नहीं कह रहे, नहीं बताने में नहीं कहते का मतलब कौन सी है, कहिए ना। कहते कि मौसीकी रूह की गजा है। इसका मतलब पहले ये तय कीजिए आपकी रूह कौन सी है, रूह कौन सी है, पता चल जाता है ना। अमीर मोमिनीन का दस्तखान देख लीजिए और अमीर मोमिनीन के मुखालिफ का दस्तखान देख लीजिए, जाहिरी गजा ही से पता चल जाता है कि अंदर की गजा कौन सी है। दस्तखान को छेड़ दूं, दस्तरखान की जरा डाल क्या हुए। अच्छा ये नहीं है एक तरफा है। अब बताइए आजकल जो शुरू हुआ हुआ है डेली बेसिस पे, बाद हमारे दोस्त क्या है, बाद हमारे दोस्त मगरिब से पहले कोशिश करते हैं खाना खाने, ऑफिस से आए मगरिब से पहले खाना खाने की कोशिश है। क्यों? क्योंकि 12 बजे फिर खाना खाना है। और कहाँ खाना खाना है? अगर 4 साल का तकरीबन रात का खाने का हिसाब लगा जाए और अंत हज हो सकता है, क्योंकि इतने सही है खून निकालते अकेले। आपको तो पता नहीं है एक मुखलिसाना सलात पढ़ दे दूंगा। तो ये जो अंदर की सूरत है ये भी तो बनानी है, नहीं बनानी है? एक इख्तियारी, एक गैर इख्तियारी। गैर इख्तियारी में अगर पूछेगा तो नहीं, अंधा पैदा हो एक आदमी तो क्या होगा? अल्लाह ने उससे पूछेगा तूने मां में हुसैन के रोले की आंखों से ज्यादा क्यों नहीं की? पूछ सकता है। एक आदमी बहरा पैदा हो और बहरा पैदा होने के बाद अल्लाह उससे पूछे तूने अजान क्यों नहीं सुनी? पूछ सकता है अल्लाह से? पूछेगा नहीं पूछ सकता। तकलीफ मादा युताक है, ऐसी तकलीफ है जिसके लिए इंसान में जिसकी ताकत नहीं है, अल्लाह नहीं पूछेगा इस मसले में। लेकिन आंखें भी खुली हो और कान भी खुले हो और फिर सुबह की अजान कभी ना सुनी हो, आपने कहा जोहर की मिसाल देंगे, सुबह की अजान सुनी ना हो, उस मौला के मानने वाले जिसने शहादत के वक्त क्या कहा था सूरज को दबा बना के, गवाह रहना, कोई एक ऐसी फज्र तुलू नहीं हुई कि तुलू हुई हो तूने अली को सोता पाया। कान यही बात हो जाए, कान खुले हैं कि नहीं खुले, आगे खुली है कि नहीं खुली, जबानी खुली है कि नहीं खुली, खुली से क्या मुराद है? आप देख रहे हैं, सुन रहे हैं, बोलने की तलाशियत है आपने? हाँ, बोलने की सलाहियत अल्लाह ने दे के भेजा है। वल्लाहु खरजकुम मिन बुतूनि उम्महातिकुम ला तअलमूना शैअ व जअला लकुम अस-समअ वल बसर वल अफ़्दा। ठीक है, ये तीन चीजें अल्लाह ने कहा ना कि हमने तुम्हें भेजा था बिल्कुल कोरे थे, कोरे कोरे सिफर नील नील, ला तअलमूना शैअ, कई दफा पढ़ चुका हूँ, ला तअलमूना शैअ यानी नीरे जाहिल, ला तअलमूना शैअ यानी नीरे जाहिल। यहाँ भी परवरदिगार ने आपकी इज्जत का कैसा एहतमाम किया है, आते कैसे हैं नीरे जाहिल, कोई आता है पढ़ने पढ़ा लिखा हम में से, कोई आया मेरे पढ़ा लिखा ला ताला मुना शाह के मंदिर में सब आते हैं, उसको क्या कहते हैं हम, जो जाहिल होता है उसको क्या कहते हैं, नीरे जाहिल है, कुछ नहीं जानता है। लेकिन आपकी इज्जत और एहतराम का अल्लाह ने कैसा एहतमाम किया है, जो बच्चा दुनिया में आता है उसको आप क्या कहते हैं, आप तो आए नीरे जाहिल। परवरदिगार ने देखा है आपकी करामत का कैसा एहतमाम किया है, आए जाहिल कहलवा रहा है मासूम, महसूस करें कि अल्लाह ने आपको मासूम भेजा है। ये जो मासूम भेजा है ये आपके अख्तियार में नहीं था, अल्लाह ने बिल्कुल ब्लैंक चेक बना के भेजा है। ये जो सूरत अंदर बनानी है ना, ब्लैंक चेक अल्लाह ने भेजा, ला तअलमूना शैअ की मंजिल थी, परवरदिगार ने ला तअलमूना शैअ पे आपने बिल्कुल ब्लैंक चेक के साथ भेजा है और कहलवाया है मासूम। तकाज़ा क्या होना चाहिए फिर, खुदा का वापस कैसे आना, जाहिल। अच्छा, कोई आखिर उम्र में बगैर पढ़े लिखे बगैर इल्म हासिल करे मर जाए उसको भी मासूम कहते हैं। तो ये इब्तिदा में तो परवरदिगार ने जिम्मेदारी ली हुई है, वहां क्या हुआ, कोई है आपको मिलेगा कि जो आखिर उम्र में बिल्कुल जाहिल गुजरे और उसको कहे बड़े मासूम वापस गए, कोई है? तो ये क्या हुआ, इसका मतलब ये एरिया फर्क करता है। परवरदिगार ने कहा जब दुनिया में आओगे मैं फुल फैसिलिटेट करके भेजूंगा, मैं तुम्हें मासूम बना के भेजूंगा। अल्लाह अकबर, ये समझ में नहीं आता। आम इंसान के लिए हर आदमी मानने को तैयार है कि जो दुनिया में आता है तो मासूम आता है और जो मासूम आते हैं उन पर इतराज करते हैं। वो लोग आप आते हैं, मैं आता हूँ दाता लमूना शहर, मैं आया दाता लमूना शहर की मंजिल पर, हर आने वाला बच्चा होता है दाता लमूना शहर की मंजिल पर, हर बच्चा होता है, हर बच्चा ला तअलमूना शैअ की मंजिल पर है। अगर हर बच्चा ला तअलमूना शैअ की मंजिल पर है, ये है कुरान, तो यही कुरान तो एक बच्चे के लिए कह रहा है कि आते ही कह रहा है इन्नी अब्दुल्ला आतानी किताब अजालनी नबिया। ईसा जब दुनिया में आए हैं और जब लाए गए हैं उन लोगों के सामने जिन्होंने ईसा के जरिए से उनकी मादर की इस्मत साबित होनी, बड़ा खूबसूरत बयान है कुरान का कि जब जनाब मरियम लेके आई, जरा तवज्जो फरमाइए, जैसे फरमा रहे जब जनाब मरियम लेके आई है ना जनाब ईसा को उन लोगों के सामने, तो लफ्ज क्या कुरान का, उन्होंने कहा ए मरियम ना तुम्हारा बाप ऐसा था ना तुम्हारी माँ ऐसी थी, थे ईसाई थे यहूदी, यहूदी थे सारे के सारे और यहूदियों के बड़े बड़े लोग थे, लेकिन इतना मालूम है कि अगर कोई मासूम हो तो उसके माँ बाप पर एतराज नहीं किया जाता। लेकिन क्या कहा जनाब मरियम ने जब उन्होंने कहा कि ये क्या किया, कुरान का है इशारत इले, ये लफ्ज इस्तेमाल किया कुरान ने, इशारे से क्या होता है, आप तो विलायत तकदीरी को मानते ही नहीं है, आप तो इशारे से किसी चीज को होने को मानते नहीं है, तो ये कुरान क्या कह रहा है, मरियम का इशारा इतना ताकतवर है, ईसा बिलकुआ बोल जरूर सकते हैं लेकिन अल्लाह ने ये नहीं कहा कि खुद ही ईसा ने कहा लिया, और मरियम की विलायत तकवीनी समझ में आ रही है, अगर नबी को इशारा करे तो नबी अपनी नबूवत का भी ऐलान करे, अपनी उबूदियत का भी ऐलान करे, अपने साथ किताब लाने का भी ऐलान करे, ये मरियम के इशारे का असर है। अगर फातिमा इशारा करे मोहम्मद, بشارت الیہ انی عبداللہ میں اللہ کا بندہ ہوں. پھر کیا بات آنی الکتاب, اللہ نے مجھے کتاب دی. یہ چھوٹا سا بچہ یا بغل میں کچھ کتاب دے گیا ہے نا, تو پوچھا بھی انہوں نے کہا ہے وہ کتاب دکھاؤ ذرا. نہیں نبیا, خالی ایک کتاب لے کے نہیں بھیجا اس نے, مجھے کتاب کے بعد نبی قرار دیا ہے. اس کا مطلب ہے موسیٰ عیسیٰ اس ترتیب کو بیان کر رہے ہیں, پہلے یہ نہیں کہا میں نبی ہوں, پہلے یہ نہیں کہا کہ میں نبی ہوں, پہلے یہ نہیں کہا مجھے کتاب دی ہے, سب سے پہلے کیا کہا انی عبداللہ. تم عبودیت پہ آؤ تو صحیح, پھر دیکھو پروردگار اس عبودیت کے نتیجے میں تمہیں کیسی کیسی منزلیں طے کراتا ہے. تم عبودیت ثابت کرتے جاؤ, پروردگار منزلیں طے کراتا لے جائے گا. شاید اسی نقطے کو یہاں کہہ دوں, اس کا مطلب یہ ہے کہ عبودیت ثابت ہو تو خدا عام بندے کو بھی وہاں لے جائے جہاں اپنے حبیب کو لے جاتا ہے. کیوں خدا خود قرآن نے کیا کہا, سبحان الذی اسرا بعبدہ, کہ پاک ہے وہ ذات جو لے گیا اپنے بندے کو. بندے کا مطلب یہ ہے کہ تم عبودیت کرتے چلے جاؤ, میں تمہیں وہاں لے جاؤں گا جہاں اپنے حبیب کو لے گیا ہوں. اس کا مطلب یہ ہوا, یہ جو تصویر جو اختیاری آپ نے نقش کرنی ہے اس کی منزل وہ ہے جہاں پیغمبر گئے ہیں. اور اگر آپ اگر اس کو خراب کر دے تو یہ تو وہ مندر ہے نا, اسرا بعبدہ ہی, وہاں نہیں کہا نبی ہے ہی, وہاں نہیں کہا ہے وہاں ہی ولی ہے, کچھ نہیں کہا, عبد کہا ہے. اس کا مطلب سب کے لیے دروازہ کھلا ہوا ہے. یہ تصویر کا نقش کہاں تک جائے گا دیکھ رہے نا, کس عبودیت کے اس کمال تک جا سکتا ہے. لیکن کیا ہے اختیاری, اختیار کمال چیز ہے. اختیار اگر آپ تصور کریں, اشرفیت انسان افضلیت انسان کی محکم ترین دلیل خود اختیار ہے. دلیل دوں آپ کو, وجود کے جو حصے ہیں, موجودات کے جو حصے ہیں, چاہے وہ جماد ہو, چاہے نبات ہو, چاہے حیوان ہو, چاہے انسان ہو, انسان کو کیوں شرف حاصل ہے؟ جماد میں اور نبات میں کیا فرق ہے؟ جماد کہتے ہیں پتھر, مٹی, ریت, وہ موجودات جو صرف جسم ہے, اسی لیے ان کو کہتے ہیں جماد, جمود, بالکل کوئی تغیر نہیں ہے, بالکل جیسے بنائے گئے ویسی ہیں. کبھی دیکھا ہے اپنے انگوٹھی پہنی ہوں کچھ دن کے بعد جو ہے نا, وہ ابھی تھی یعنی 10 گرام کی, کچھ دن کے بعد ان کو جو 250 گرام کی ہو جائے, ہو سکتی ہے انگوٹھی جماد ہے. یہ کیا, یہ صرف وجود ہے, صرف جسم ہے یہ. اس کے بعد کیا, درخت, درخت صرف جسم ہے. یہ درخت میں ایک چیز اور اضافی ہے, وہ کیا ہے, جسم کے ساتھ میں سنوا, بیج لگایا, پودا بن گیا, پودے کے بعد درخت بن گیا, پھل دینا شروع ہو گیا, صحیح ہے نا. لیکن کبھی دیکھا ہے کہ ڈرائنگ روم میں آپ نے جو رکھا تھا گملا, جب صبح اٹھے تو وہ بیڈ روم میں یہ ٹہل رہا ہے, گھوم رہا ہے خود ہی, کیوں؟ اس میں جسم ہے, نشو نما ہے, لیکن حرکت حیوان میں, ہر حیوان میں جسم بھی ہے, نمو بھی ہے, حرکت بھی ہے, ایک مکان سے دوسرے مکان میں جانے کی. تو یہ کیا ہے, یہ پتھر سے ایک چیز اضافی ہے نا نبات میں, حیوان میں اس کے علاوہ بھی ہے. اب اسی بنیاد پر پتھر سے جماعت بہتر ہوا کہ نہیں ہوا, ایک اضافی چیز ہونے کی وجہ سے, ایک اضافی صفت ہونے کی وجہ سے, ایک اضافی خوبی ہونے کی وجہ سے جو اس میں نیچے والے میں نہیں ہے. اور پھر کیا ہوا, نبات سے افضل کون ہوگا, بہتر کون ہوگا, اس سے اوپر والی مخلوق. پھر انسان کیسے افضل ہوا, یہ جسم بھی رکھتا ہے, یہ نمو بھی رکھتا ہے, یہ حرکت بھی رکھتا ہے, پھر کیا چیز ہے؟ سب میں کہیں گے عقل, عقل ہے, عقل انسانی یقیناً ایک دلیل ہے, عقل انسانی بقیہ موجودات پر افضل ہے. پھر ملائکہ سے کیوں افضل ہے, ملائکہ تو عین عقل ہے, صرف عقل ہے. وہ دیر بھی یہاں پڑھوں, مولا کائنات حضرت علی ابن ابی طالب فرماتے ہیں, فرمایا خدا نے خلق کیا کس کو, حیوانوں کو, صرف خواہش دی. خدا نے فرشتوں کو خلق کیا, صرف عقل دی. فرشتوں کے پاس کیا ہے, صرف عقل ہے. جانوروں کے پاس کیا ہے, صرف صرف خواہش ہے. انسان کے پاس کیا ہے, अकल भी है ख्वाहिश भी है। मौला का फरमाते अब देखना ये जंग है दोनों में, देखना ये तस्वीर बनेगी इसी जंग में बनेगी, ये जो तस्वीर बनेगी इसी जंग में बनेगी, ये नफ्स होगी इसी जंग में, और एक नतीजा होगा दायरे या अकल ख्वाहिश पे गालिब आएगी या ख्वाहिश अकल पे गालिब आएगी। दोनों के नतीजे मौलाना देंगे तस्वीर की सूरत में। जो इख्तियारी है इस जंग में सब इख्तियारी है, इसको कुरान ने वहां बयान किया ना वनफसिम वमा सबाहा फअला हमहा फजूरहा व तक्वाहा, परवरदिगार ने उस पर इल्हाम कर दिया किसका, फजूर का भी और तकवे का भी, दोनों का इल्हाम किया हुआ है। जब दोनों का इल्हाम किया है तो कोई चीज तो गालिब आएगी, सल्लल्लाहु अलैहि मोहम्मद व आले मोहम्मद, कोई चीज तो गालिब आएगी, कोई चीज तो गालिब आएगी, फजूर गालिब आ जाएंगे तो वह गालिब आ जाएगा। उसका भी नतीजा कुरान ने भी दिया हुआ है या अमीरुल मोमिनीन ने दिया हुआ है, कुरान सामित ने दिया हुआ है या कुरान नाजिल ने दिया हुआ है, और इनके नतीजे तकवीनी है। कल मैंने बयान किया ऐसा नहीं हो सकता कि आप फजूर को लब्बैक कहें नतीजा पॉजिटिव आ जाए, आप तकवे को लब्बैक कहें नतीजा नेगेटिव आ जाए। दोनों कुरान ने नतीजे दिए, दोनों अमीरुल मोमिनीन ने नतीजे दिए, कुरान ने क्या कहा कि फअलहमा फजूरहा व तक्वाहा कद अफलहा मन ज़क्काहा, मन ज़क्काहा यानी नफ्स का तज़किया करे, वक़द ख़ाबा मन दस्साहा, जो इसको इसके हाथ में छोड़ दे वो बर्बाद हो जाएगा। तो जो हाथ पे छोड़ना है या तस्किया है, तस्किया का मतलब बाजे है, यानी अक्सर ये है कि तकवा गालिब आ जाएगा, फजूल पस्त हो जाएगी। वहां मौला क्या फरमाते हैं, जानवरों को दी शहवत, फरिश्तों को दी अक्ल, इंसान को दी, दोनों चीजें मौला फरमाते हैं ये जंग है। अब अगर इसकी शहवत इसकी अक्ल पे गालिब आ जाए, मौला फरमाते हैं ये हैवानों से पस्त है, हैवानों से पस्ती समझ में आ रही है ना, बलहुम अज़ल समझ में आ रहा है, उलाइका कल अनाम ये जानवरों की तरह है, बलहुम अज़ल उनसे भी पास, पस्त मुराद वही जमात तक चले जाएंगे, हैवान थे नबात या जमात, बस तरीन मखलूक बनाए थे गए थे अफजल हो गए पस्त। मौला ने कहा अगर इसकी शहवत अकल पे गालिब आए जानवरों से बदतर, और अकल अगर शहवत पे गालिब आ जाए, अगर अकल गालिब आ जाए तो क्या होगा, मौला फरमाते हैं फरिश्तों से अफजल, तो फरिश्ते तो साहिब अकल है, तो अफजलियत कहाँ गई। हालांकि इंसान की अकल खास जंबा दिए हुए, ऐसा नहीं है कि फरिश्तों की अकल और इंसान की अकल की जैसी है, लेकिन अकल को सिर्फ मयार बनाए तो मुश्किलियां खड़ी होती है। अब क्या करें, अब क्या करें, कैसे अफजल है फिर, इस हदीस के मुताबिक आपको क्या चीज समझ में आ रही है, अकल अफजलियत का सबब बन रही है या जंग में गलबा, जंग में गलबा इख्तियारी है गैर इख्तियारी है, इस जंग का गलबा इख्तियारी है। इसका मतलब है कि इंसान की अशरफियत की अकल जिस तरह इंसान को दूसरी चीजों से मुमताज करती है, खुद इख्तियार इंसान को दूसरी मखलूकात से मुमताज करता है, बिल्कुल अलग करता है। वैसे भी मौजूदा में यहाँ तो समझ में आता है, आपको पता है फरिश्तों की हद क्या है, आखिरी बात फरिश्तों की हद क्या है, फरिश्तों की हद यह है बात फरिश्ते वो हैं जिनको अल्लाह ने सिर्फ तकबीर की ताकत दी है, अल्लाह हू अकबर कह सकते हैं बस, बात वो हैं जिन्हें ला इलाहा इल्लल्लाह कहने की इजाजत है बस, बात वो हैं जो सुभान अल्लाह कह सकते हैं, इस तरीके से बार 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 है, बात वो जो सिर्फ रुकू कर सकते हैं, बात वो हैं जो सजदा कर सकते हैं, बात वो हैं जो कयाम कर सकते हैं, बात फरिश्ते बाज़े अबूदियत करते हैं। इंसान को कितना इख्तियार है, इंसान को कहीं कहा है ना नहीं कि सिर्फ तकबीर को, सिर्फ सुभान अल्लाह को, सिर्फ रुकू को हो, आप देख रहे हैं फरिश्तों से ज्यादा इसको उबूदियत के लिए कहा है, और इसको हक भी है कि सबसे ज्यादा उबूदियत के, क्यों कि ये सबसे ज्यादा इस रब है, सबसे ज्यादा ये आगे निकली हुई मखलूक है, बाकी अच्छा अल्लाह कर रहा है तो फिर तो कल, ये सबसे ज्यादा सुपरलेटिव डिग्री है, ये सबसे ज्यादा परवरदिगार की बारगाह में मखलूक इंसान है, ये मखलूक है तो हबीब खुदा बनने की सलाहियत रखती है। हबीब खुदा एक असली है जिनकी कायनात है, जिनकी वजह से कायनात है, जिनको अल्लाह ने सब कुछ दिया, जिनके अख्तियार की वजह से सबका अख्तियार है, लेकिन इंसान में भी ताकत है कि वो हबीब बने, हबीब हबीबुल्लाह बने, हबीब मोहम्मद बने, हबीब हुसैन बने। इतना इख्तियार है, इतनी खूबसूरत तस्वीर बनाई हुसैन इब्ने अली ने हबीब की, حبیب کی عجیب تصویر بنائی حسین ابن علی، حبیب نے اپنے اختیار سے بنائی، پھر حسین ابن علی نے جو اس پہ نقش و نگار ابھارے ہیں. اب معلوم ہے حبیب کون سا عاشق حسین ہے؟ ہر عاشق حسین امام حسین کا جان قربان کرنا چاہتا ہے نا. حبیب کی خصوصیت کیا ہے؟ حبیب خاص عاشق حسین ہے اور واحد ہے اس کھیل میں، ایک جان دو مرتبہ حسین کو قربان، ایک جان ایک جان. یاد ہے نا آپ کو امام حسین کی دعوت؟ بابا سے کہتے ہیں بابا میں چاہتا ہوں حسین کو اپنے یہاں مہمان بلا. حسین ابن علی کو کون اگر مہمان نہیں بلانا چاہتا؟ ہر شخص چاہتا ہے کہ حسین اس کے گھر آئے. اور یہ دروازہ اب بھی کھلا ہوا ہے، ادا خانے میں بیٹھ کے دعا کرو کہ مولا ہمارے گھر تشریف لائے، اگر نہیں آ رہے تو ہمیں کربلا بلا لیجیے. بابا حسین کو دعوت پہ بلانا ہے، حسین ابن علی کو دعوت دی. ظاہر جب حسین ابن علی آئیں گے تو پھر علی مرتضیٰ بھی آئیں گے، پھر حسن مصطفیٰ بھی آئیں گے، پھر محمد مصطفیٰ بھی آئیں گے، سب آئیں گے. اب حبیب بے چین ہے، دعوت کا وقت آ گیا، حبیب بے چین ہے اور ہونا بھی چاہیے ایسے. اس واقعے میں ہمارے لیے رمز ہے ابھی تو، جو امام زمانہ کا انتظار کر رہے ہیں نا ان کے لیے رمز ہے. یہ بے چینی ایجاد کرو، اپنی آنکھوں کو اس رستوں پہ لگاؤ جہاں سے حجت خدا نے آنا ہے. حبیب سے سیکھو، حبیب سے سیکھو. حبیب کبھی نیچے آتے ہیں کبھی چھت پہ جاتے ہیں، کبھی نیچے آتے ہیں کبھی چھت پہ جاتے ہیں، دور سے دیکھ رہے ہیں کبھی باہر نکلتے ہیں، کب حسین آئیں گے، کب حسین آئیں گے، کب حسین. اسی بے چینی میں حبیب کا چھت سے پیر پھسلا، زمین پہ گرے، دنیا سے گزر گئے. لیکن اللہ نے حبیب کا باپ، اللہ نے حضرت مظاہر جس کے گھر کے اندر جوان بچے کی موت واقع ہو جائے وہ حبیب خدا کا خیال کرے، بچے کی لاش لپیٹ کے ایک طرف رکھ دی کہ حبیب خدا آنے والے ہیں، حسین آنے والے ہیں، علی آنے والے ہیں، حسن آنے والے ہیں. بیگم سے بھی کہا، زوجہ سے بھی کہا کہ غم کو ظاہر نہیں کرا. کتنا سخت تصور کیجئے گھر میں جوان بیٹے کی لاش رکھی ہو اور انسان محبت رسول خدا میں اس کا اظہار نہ کرے. ایسے ہی شخص کا بیٹا حبیب حسین بن سکتا ہے. آگے بندے تھے، آگے رسول اللہ، آگے علی المنی، آگے حسن مصطفیٰ، بچھا دیا گیا. جناب مظاہر نے کہا یا رسول اللہ بسم اللہ کیجیے. رسول اللہ کہتے ہیں علی آپ بسم اللہ کیجیے. علی کہتے ہیں بیٹا سن تم شروع کرو. امام حسن کہتے ہیں حسین تمہیں حبیب نے بلایا ہے، تم شروع کرو. امام حسین نے حسن کو دیکھا، حسن نے علی کو دیکھا، علی نے پیغمبر کو دیکھا، آنکھوں ہی آنکھوں میں بات ہوئی، پیغمبر سمجھ گئے. جناب مظاہر سے پوچھتے ہیں خود حبیب کہاں ہے؟ حبیب دنیا سے جا چکے ہیں، اپنے آپ کو یعنی مار چکے ہیں. اگر تم اس سے پہلے کہ موت آئے مر گئے تو تمہیں حسین جلا دیں گے. حبیب حسین کی محبت میں دنیا سے جا چکے ہیں، مظاہر بتانا نہیں چاہ رہے تھے، کہنے لگے یا رسول اللہ آپ کھانا شروع کیجئے. امام علی نے کہا ہم کھانا نہیں شروع کریں گے، حسن نے کہا ہم کھانا نہیں شروع کریں گے، حسین نے کہا یا رسول اللہ میں حبیب کے بغیر کھانا نہیں کھاتا، جب تک حبیب نہیں آ جاتا میں کھانا نہیں کھاؤں گا. حبیب کے باپ کو مجبوراً بتانا پڑ گیا. کہتے ہیں کہ یا رسول اللہ ایسا ایسا ہو گیا ہے. رسول اللہ کہتے ہیں لاؤ اس کو لے کے آؤ. حسین کہتے ہیں لاؤ اس کو لے کے آؤ. جیسے ہی حبیب کے جنازے کو لایا گیا اللہ کے ان پاک بندوں نے خدا سے دعا کی، امام حسین کے اذن سے حبیب کو زندگی مل گئی. اب سوچئے حبیب کو یہ یاد تو رہا ہوگا کہ میں حسین پر قربان ہو گیا تھا، لیکن یہ زندگی حسین کی ہے، یہ سانس حسین کی ہے، یہ سانس امانت ہے حسین کی. عزیز و وہی ہوا، اس امید میں حبیب نے پوری زندگی گزاری. دروازے پہ دستک ہوئی، کوفے میں حبیب رہ رہے ہیں، دروازے پہ دستک ہوئی، جا کے حبیب نے دروازہ کھولا، بھائی تم کون؟ آنے والا کہتا ہے انا برید الحسین، میں حسین نے خط کو آنکھوں سے لگایا, سر پر لگایا, بوسا دیا, خط کو چاک کیا, جیسے ہی دیکھا خط پہ لکھا تھا من حسین ابن علی ابن ابی طالب الى رجل فقی حبیب ابن مطاغر, مولا کا خط تھا حبیب نے باب لیا, خط کو پڑھنا شروع کیا, ایک ہی جملہ پڑھا, سر کو پیٹنا شروع کر دیا, خط میں لکھا تھا اے حبیب جتنا جلدی ہو سکے ہماری مدد کے لیے آؤ حبیب. حبیب نے زوجہ سے جا کے کہا, زوجہ نے کہا کون تھا, زوجہ نے پوچھا کون آیا تھا, کہا حسین کا قاصد ہے, خط لے کر آیا ہے, لیکن میں سوچ رہا ہوں کہ کوفے کے حالات اچھے نہیں ہیں, کیسے کوفے سے نکلوں, کیسے جاؤں, کیسے حسین کی مدد کروں. فقط زوجہ نے اتنا سنا, پورے جلال میں آ کے کہتی ہے حبیب شرم کرو, حسین تمہیں بلا رہے ہیں, تم بہانے بازی کر رہے ہو. حبیب کہتے ہیں نہیں, مجھے تمہارا خیال ہے, تمہارا میرے بعد کیا ہوگا. جن کو وہ جملہ کہا, خدا تمام تمام زوجات کو اس طرح اپنے شوہروں کے لیے امامت کی راہ میں آمادہ کرنے والا بنائے. حبیب کی زوجہ کہتی ہے اے حبیب میں مٹی پھانک کے جی لوں گی, تم جاؤ حسین کی نصرت کرو. حبیب کہتے ہیں مرحبا, میں فقط تمہارا امتحان لینا چاہتا تھا. عزیز و حبیب چلے, اپنے غلام کو گھوڑا لے کے باہر کوفے کے باہر کھڑا کیا, بازار میں پہنچے, دیکھا مسلم ابن اوس جاہرا خرید رہے ہیں, فرمایا مسلم معلوم ہے حسین ابن علی کربلا میں گھیر لیے گئے ہیں, حسین مصیبت میں آ چکے ہیں, مولا کا خط آیا ہے, دوستوں کی ضرورت ہے, ناصروں کی ضرورت ہے. مسلم نے کہا میں نے حنا خریدی تھی داڑھی کو خضاب کرنے کے لیے, لیکن اب یہ داڑھی اپنے خون سے خضاب کروں گا. دونوں دوست حسین ابن علی کے سپاہی باہر نکلے, عجیب و عجیب حالت دیکھا, حبیب نے دیکھا گھوڑا ڈانپے مار رہا ہے, گھوڑا اضطراب کے عالم میں ہے, غلام گھوڑے کے کان میں کچھ کہہ رہا ہے جس سے حبیب نے سر پیٹ لیا. گھوڑا اگر آقا نہیں آیا تو میں حسین کی نصرت کے لیے جاؤں گا. حبیب نے سنا کہا اللہ اکبر, ارے فرزند رسول کا وہ وقت آیا کہ غلام اپنے آپ کو قربان کرنے کے لیے تیار ہے. ادھر عجب عالم ہے, دو محرم یا سات محرم کو یہ حبیب امام حسین سے ملاقات کی ہے. عزیز ہو خیمے میں سید الشہداء بیٹھے ہیں, جناب زینب بیٹھی ہیں, کہتی ہیں بھیا دشمن کی فوجوں پہ فوج آ رہی ہیں, دشمن کے لشکر پہ لشکر آ رہے ہیں, اے میرے بھائی کیا تیرا کوئی مددگار نہیں, کیا کوئی تیرا ناصر نہیں, کوئی تیری مدد کے لیے آنے والا کوئی نہیں. حسین نے فقط ایک جملہ کہا, دیکھو بہنا آپ انتظار کرو, ابھی کسی نے آنا ہے بہن زینب, ابھی وہ آنے والا آئے گا. اس کے بعد مولا نے جو پرچم تقسیم کیے, یہ میمنہ کا پرچم دیا, یہ قلب لشکر کا پرچم جناب عباس کو دیا, ایک پرچم بچا کے رکھ دیا. حسین ابن علی جانتے ہیں, ایک صحابی نے پوچھا مولا یہ پرچم کیوں بچا کے رکھ دیا, مولا فرماتے ہیں اس کا لینے والا آنے والا ہے, اس کا لینے والا آنے والا ہے. عزیز و خاک گڑی اصحاب نے تکبیر بلند کی, جیسے ہی خاک چھٹی حسین نے حبیب کو دیکھا, حبیب نے حسین کو دیکھا, حبیب گھوڑے سے اترے, حسین کے گلے لگ گئے. اللہ اکبر, یہ منظر پھر سے دیکھ رہی تھی, خوشی کے عالم میں جا کے جناب زینب کو بتایا, ابھی بھی حسین کے بچپن کا ساتھی آ گیا, ابھی بھی غلب ہو گیا. جناب زینب نے کہا جاؤ ماں پتا, جاؤ جا کے حسین, جا کے حبیب کو ہمارا سلام کہو, جیسی پتا نے آگے بتایا ہے حبیب مبارک ہو تجھے, تجھے زینب نے سلام کہا ہے, حبیب نے سر پیٹ لیا. اللہ اکبر, اللہ اکبر, دوہرا وقت ہے, حبیب تلایا پھر رہے ہیں. آخری جملہ حبیب کے سر پہ گرد لگا, حبیب زمین پر آئے, حسین سے الوداع کیا. حسین نے کہا حبیب تم نے حق دوستی ادا کر دیا میرے بھائی, اے حبیب تم پر خدا کا अगर आपके हुजूर रुक सके तो रुक गए, अगर बह गए तो बह गए। साहिब नासर का रुमाल आपके आंखों आंसुओं का इंतजार कर रहा है। अली को मालूम है 12 मुहर्रम को जब यह काफिला कूफे में दाखिल हुआ ना, अली का सर मैदे पे था, एक बच्चा मैदे पे सर को देख रहा था, वो जवान था, 10-12 साल का जवान था, मैदे पे सर को देख रहा है, मौके की तलाश में है, जिसके हाथ में मैदा है, उसने जाके कहा तुझे मालूम है ये किसका सर है? उसने कहा मुझे नहीं मालूम, मैंने इब्ने ज़ियाद से इसका इनाम लेना है, लेकिन इतना जरूर है मैं इसका कातिल हूँ, मैंने इसे कत्ल किया है। कहा तू कातिल होगा, लेकिन इतना बता दू ये मेरे बाबा का सर है, ये मेरा बाबा का सर है, जरा सी देर के लिए मुझे दे दे। कहा क्या करोगे? कहा मैं बेटा हूँ, बाप के सर को ले
मातम